أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن محمدا عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين الرحمن الرحيم مالك يوم الدين إياك نعبد وإياك نستعين اهدنا الصراط المستقيم صراط الذين أنعمت عليهم غير المغضوب عليهم ولا الضالين وإذا قيل لهم لا تفسدوا في الأرض قالوا إنما نحن مصلحون ألا إنهم هم المفسدون ولكن لا يشعرون
مذہب کی تاریخ کے مطالعہ سے خصوصاً اس تاریخ مذہب کے مطالعہ سے جس کو قرآن کریم نے محفوظ فرمایا ہے یہ پتہ چلتا ہے کہ جب بھی خدا تعالیٰ کی طرف سے کسی کو مامور کیا جاتا ہے اور بنی نوع انسان کی اصلاح کے لیے بھیجا جاتا ہے تو اس بات سے قطع نظر کہ وہ صاحب شریعت ہو یا بغیر شریعت کے آیا ہو، آزاد نبی ہو یا کسی بلند تر بالا تر آقا کا غلام ہو، لازماً دنیا اس وقت ایک ہی دعوے کو پیش کرتے ہوئے دو مختلف گروہوں میں بٹ جاتی ہے اور دونوں گروہ ایک ہی مقصد بیان کرتے ہیں، ایک ہی سمت کی طرف جانے کے دعوے دار ہوتے ہیں لیکن رستے الگ الگ بیان کرتے ہیں اور چلنے کے طریق بھی مختلف بیان کرتے ہیں، اور اس وقت دنیا بڑے شش و پنج میں مبتلا ہو جاتی ہے کہ ایک ہی نام سے اٹھنے والی دو آوازوں میں سے کس کی پیروی کریں، دونوں خدا ہی کی طرف بلاتے ہیں، دونوں خدا ہی کے نام پر ایک تعلیم دیتے ہیں اور سننے والے نہ سمجھ حیران و ششدر دونوں طرف کی باتیں سنتے اور بعض اوقات فیصلہ کرنے کے اہل نہیں پاتے اپنے آپ کو، وہ کہتے ہیں کہ دونوں وہی باتیں کہتے ہیں خدا کے نام پر اور مقدس لوگوں کے نام پر اور اصلاح کے نام پر اور امن کے نام پر، اور دونوں ایک دوسرے سے اتنے دور اور اتنے مخالف اور اتنے متحارب ہیں کہ سمجھ نہیں آتی کہ کس کے پیچھے چلیں اور کس کے پیچھے نہ چلیں۔ ایسے ہی ایک مناظرے کا ذکر کرتے ہوئے اللہ تعالیٰ فرماتا ہے وَإِذَا قِيلَ لَهُمْ لَا تُفْسِدُوا فِي الْأَرْضِ کہ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے زمانے میں بھی ایسا ہی ہوا، اور جب ان کو کہا گیا کہ لا تفسدوا فی الارض کہ دیکھو زمین میں فساد برپا نہ کرو، قالوا انما نحن مسلحون انہوں نے کہا کہ یقیناً ہم ہی تو ہیں وہ جو اصلاح کرنے والے ہیں، تم الٹا ہمیں فساد کی باتیں ہمیں فساد کے طعنے دیتے ہو، ہم تو اصلاح کی غرض سے کھڑے ہوئے ہیں اور اصلاح کر کے دکھائیں گے۔ अला इन्नहुम हुमुल मुफ्सिदून, कुरान करीम फरमाता है उनको जवाब दो, खबरदार वही हैं जो मुफ्सिदीन हैं, वलाकिन ला यशउरून, लेकिन वो समझते नहीं, इस बात की अकल नहीं रखते। तो मालूम यह हुआ कि लाशऊरी तौर पर भी बाज दफा फसाद की तालीम दी जाती है, यानी बज़ाहिर इंसान बड़े जोर कुव्वत और शिद्दत के साथ इस्लाह के दावे करता है लेकिन अमलन फसाद की तालीम दे रहा होता है। इन दो गुरुहों के दरमियान माबहिल इम्तियाज क्या है, कैसे पहचाना जाए कि कौन सा गुरु वाकई मुस्लिहीन का गुरु है और कौन सा गुरु फिल हकीकत मुफ्सिदीन का गुरु है, यह है वो सवाल जो हमेशा उठता रहा और आज भी इसी किस्म का सवाल दुनिया के सामने दरपेश है। कुरान करीम इसका जवाब मजाहिब की तारीख की शक्ल में देता है। दलाइल से बढ़कर गुज़श्ता अंबिया के वाकयात और उनके मुखालिफीन के वाकयात खोल खोल कर बयान करता है और इंसानी अकल पर यह फैसला छोड़ देता है कि वो पहचाने और गौर करे और ये जानने की कोशिश करे कि दोनों में से मुस्लिह कौन है और मुफ्सिद कौन है। आ हजरत सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के ज़माने में इन दो मुख्तलिफ दावी की बड़ी जोर के साथ लड़ाई हुई है, बड़ी शिद्दत के साथ कारजार गर्म हुआ और दोनों तरफ की आवाजें दावे के लिहाज से एक थीं लेकिन तरीक़ेकार के लिहाज से बिल्कुल मुख्तलिफ थीं। मसलन आ हजूर सल्लल्लाहु अलैहि व आलिहि वसल्लम और आपकी साथ आपके साथियों की इस्लाह के लिए जो दुश्मनों ने मंसूबे बनाए और तालीम दी वो ये थी कि इनको बजोरे शमशीर अपनी मिल्लत में वापस ले आओ, उसके बगैर ये मानेंगे नहीं, इनको घरों से निकाल दो या घरों समेत आग लगा दो, इनकी कमाइयां लूट लो और अपनी हर मिल्कियत से इनको महरूम कर दो, इनके बाइकाट करो, इनको फाके की सजाएं दो, इनको पानी के लिए तरसाओ और इनके बच्चों को ज़िबा करो और इनके बड़ों को कत्ल करो, इनके घरों ही को नहीं बल्कि खुदा के नाम पर जो ये घर बनाते हैं उनको भी मुनहदिम कर दो और इनकी इबादत गाहों को मिटा डालो ताकि इनको इबादत करने के लिए कोई जगह नजर ना आए। नानो मुस्लिहून, हम इस्लाह की गरज से खड़े हुए हैं, इसलिए हमारा फर्ज है, हमारा दीन हमें मजबूर करता है कि इस्लाह के नाम पर ये सारी हरकतें करें। उसके मुकाबल पर खुदा ताला ने हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम और आपके मानने वालों को भी एक मुकाबले का तरीक सिखाया और फरमाया इन्नमा अंत मुज़क्किर लस्ता अलैहिम बिमुसैतिर इल्ला मन तवल्ला व कफर फयुअज़्ज़िबुहुल्लाहु अज़ाबल अकबर। ऐ मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वआलिहि वसल्लम, इस्लाह के नाम पर ये सारे हथियार लेकर उठ खड़े हुए हैं तेरे मुकाबले के लिए, ये वही हथियार हैं जो पहले भी इस्तेमाल हो चुके हैं और पहले भी नाकाम हो चुके हैं, इसलिए हम तुझे ये बताते हैं कि तूने अंबिया के हथियार के सिवा और कोई हथियार इस्तेमाल नहीं करना। फज़क्किर इन्नमा अंत मुज़क्किर, तू मुकाबल पर नेक नसीहत करता चला जा और बड़ी शिद्दत से कर, जितने जोर से शोर गोगा बुलंद करते हैं उतना ही ज्यादा इनको खुदा की तरफ बुला और दावत अल्लाह दे। इन्नमा अंत मुज़क्किर, तू तो बनाया ही मुज़क्किर गया है, तेरी तो सरिश्त ही यह है कि तू नसीहत करने वाला है, तुझे तख्लीक इस तरह किया गया है कि तज़कीर के सिवा तेरा कोई और मुकाम खुदा ने मुकर्रर नहीं फरमाया, बस पैगाम पहुंचाता चला जा, नेक नसीहत करता चला जा और अपने मानने वालों को भी यही हिदायत दे। इसी मजमून को कुरान करीम ने मुख्तलिफ जगह मुख्तलिफ शक्लों में बयान फरमाया, यामुरून बिल मारूफ है व यनहौना अनिल मुनकर, कि मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि व आलिहि वसल्लम के गुलामों को खुदा ने ऐसी सरिश्त दी थी, ऐसी फितरत अता फरमाई थी, ऐसी तहजीब की ऐसा उनको महजब बनाया और ऐसा अदब सिखाया कि उन्होंने उम्र भर एक ही वतीरा अख्तियार किए रखा कि लोगों को नेक बातों के का हुक्म दिया करते थे और बुरी बातों से रोकते थे। बस देखिए दोनों दावे खुदा के नाम पर थे, जबरन मजहब को तब्दील करने का दावा भी खुदा के नाम पर था اور جبرن خدا مذہب کو تبدیل نہ کرنے کی ہدایت بھی خدا ہی کے نام پر تھی. صرف کہنے والے یہ کہتے تھے کہ ہم مسلم ہیں اور اصلاح کی وجہ سے ہمیں حق نصیب ہو گیا ہے کہ ہم جبرن ملتوں کو بدلنے والوں کو واپس ان ملتوں میں لوٹا دیں, اور ایک طرف خدا ہی کے نام پر اور اصلاح کے نام پر یہ اعلان ہو رہا تھا لا اکراہ فی الدین قد تبین الرشد من الغی فمن یکفر بالطاغوت و یومن باللہ فقد استمسک بالعروۃ الوثقی لا انفصام لها, کہ دین کے نام پر کوئی جبر نہیں چلے گا, نہ اس طرف سے تمہاری جانب نہ تمہاری طرف سے ادھر ہماری جانب چلے گا, اور اگر کوشش کرو گے تو ناکام رہے گا. وہ لوگ جنہوں نے رشد کو پا لیا ہو ان کے لیے ممکن ہی نہیں ہے کہ رشد کو چھوڑ کر واپس لوٹ جائیں, ایسے کڑے پر ان کا ہاتھ پڑ گیا ہے لن فسام لہا, جس سے علیحدگی اس کے مقدر میں نہیں ہے, اس کی طاقت میں نہیں رہی, ناممکن ہے. لن فسام لہا سے زیادہ قوت کے ساتھ اس مضمون کو بیان نہیں کیا جا سکتا. گویا خدا فرما رہا ہے ناممکن ہے کہ یہ ہاتھ اس کڑے سے الگ ہو جائے جس کڑے پر ڈال دیا گیا ہے, کیونکہ یہ رشد و ہدایت کا کڑا ہے. تو دیکھیے اصلاح کے نام پر کتنی مختلف تعلیم دی جا رہی ہے. ایک طرف عبادت گاہوں کو منہدم کرنے کی تعلیم دی گئی اسلام کے نام پر, اور ایک طرف آ حضور صلی اللہ علیہ وآلہ وسلم عیسائیوں کو یہ تحریر عطا فرما رہے تھے کہ فلاں جگہ کے عیسائی میرے خدمت میں حاضر ہوئے ہیں, میں ان کو ایک تحریر دیتا ہوں, اور وہ تحریر یہ ہے کہ ان کی عبادت گاہ کی طرف کوئی میلی آنکھ سے نہیں دیکھے گا, ان کی صلیب کی حفاظت کی جائے گی, اور اگر کسی نے ایسا نہ کیا تو اس کا میرا اور میرے خدا سے کوئی تعلق نہیں. کتنا بڑا فرق ہے دو اصلاح کی آوازوں کے درمیان. ایک طرف اصلاح کے نام پر عبادت گاہوں کو ملیا میٹ کرنے کی تعلیم دی جا رہی ہے, اور دوسری طرف خدا اور اصلاح کے نام کے اوپر غیروں کی عبادت گاہوں کی حفاظت کی تعلیم دی جا رہی ہے. اب اس زمانے میں اگر مقابلہ ہو جاتا تو بڑی دلچسپ صورتحال سامنے آتی. کچھ لوگ اصلاح کے نام پر مسجدیں گراتے ہوئے مارے جاتے, اور کچھ لوگ اصلاح کے نام پر مسجدوں کی حفاظت کرتے ہوئے مارے جاتے. تو تاریخ کو کھول کھول کر خدا نے بیان فرما دیا اور فیصلہ انسان پر چھوڑ دیا کہ اتنی کھلی کھلی تصویریں تمہارے سامنے ہیں, عنوان کے پیچھے کیوں چلتے ہو, کیوں نہیں دیکھتے کہ ان عناوین کتابیں کیا تصویریں بنائی جا رہی ہیں. ایک طرف نہایت مکروہ اور سیاہ اور تاریک اور گھناؤنی تصویر بن رہی ہے, اور ایک طرف روشن روشن اجلے 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 منظر ہیں جو دن کا منظر پیش کر رہے ہیں. ایک طرف تحریروں میں تاریکی اور سیاہی ہے, دوسری طرف کی تحریروں میں حسن ہے اور روشنی ہے اور خدا کا نور ہے, تو کیوں تم نہیں پہچانتے؟ بس یہ مقابلے تو ہمیشہ سے ہوتے آئے ہیں اور ہمیشہ جاری رہیں گے. نہ مخالفین نے اپنی اصلاح کا طریق کبھی بدلا ہے, نہ خدا کے نام پر آواز بلند کرنے والوں نے اپنا طریق کبھی ان کی وجہ سے بدلا ہے, نہ ان سے. اس کا خلاصہ قرآن کریم نے یہ بیان فرمایا اس تاریخ اور اس مقابلے کا, لکم دینکم ولی دین, کہ تمہارے لیے تمہارا دین ہے, تم جو سمجھتے ہو کرو, لیکن میرے دین کو تم تبدیل نہیں کر سکتے. میرا دین ایک لا غیر مبدل دین ہے, یعنی میرا چلنے کا طریق, وہ مسلک جس پر میں قائم ہوں, یہ مسلک ازل سے اسی طرح چلا آ رہا ہے, کبھی تبدیل نہیں ہو سکا. کسی تلوار نے اس مسلک کو تبدیل نہیں کیا, اور تمہاری طرز حیات, تمہارا مسلک بھی ایک غیر مبدل مسلک ہے. جب سے اللہ تعالیٰ نے نبوت کا آغاز فرمایا اس دنیا میں, نبوت کے مخالفین ہمیشہ یہی طریق اختیار کرتے آئے. بس قرآن کریم جس تاریخ کو بیان فرماتا ہے وہ ایک غیر مبدل تاریخ ہے, اس میں کبھی کوئی تبدیلی آپ نہیں دیکھیں گے. ایک اللہ کی سنت ہے اور ایک اللہ کے مخالفین کی سنت ہے, اور دونوں سنتیں اپنی اپنی جگہ پر قائم چلی آ رہی ہیں. اس کے بعد انسان کا کام ہے یہ فیصلہ کرنا کہ دونوں میں سے صالح کون ہے, مصلح کون ہے. کون صلاح پر قائم ہے اور کون حقیقتاً دوسرے کی اصلاح کر رہا ہے. بس جماعت احمدیہ کے لیے تو کوئی مشکل کام نہیں ہے. یہ دو کھلی کھلی باتیں دیکھ کر اپنے لیے کون سی راہ آپ نے اختیار کرنی ہے, یہ تو ایک ایسی واضح اور کھلی ہوئی بات ہے کہ اس میں کسی کو بتانے یا کہنے کی بھی کوئی ضرورت نہیں. جب بھی مقابلہ ہوگا آپ کے ہتھیار اور ہوں گے اور آپ کے دشمن کے ہتھیار اور ہوں گے, اور دشمن کے ہتھیاروں کے ساتھ آپ نے ان کا جواب نہیں دینا بلکہ اپنے آقا و مولا محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کے ہتھیاروں کے ساتھ آپ نے دشمن کا جواب دینا ہے. اور وہ ہتھیار سب سے قوی اور سب سے مضبوط اور سب سے زیادہ گہرا اثر کرنے والے ہتھیار دعا ہی کے ہتھیار تھے. بس میں جماعت کو خصوصیت کے ساتھ آج دعاؤں کی طرف توجہ دلاتا ہوں. دیکھیں جب خطرات پیدا ہوتے ہیں تو لوگ سرحدوں کی حفاظت کیا کرتے ہیں, جب خطرات پیدا ہوتے ہیں تو لوگ فوجوں کو تیار کرنے کے ہونے کا حکم دیتے ہیں, ان کی چھٹیاں بھی منسوخ کر دیتے ہیں. جب خطرات پیدا ہوتے ہیں تو قومیں توقع رکھتی ہیں کہ اپنے حقوق کو بھی چھوڑ دیں لوگ اور وقت کے لحاظ سے قربانی کریں. پھر لوگ اپنے ہتھیاروں کو نکالتے ہیں, ان کو مانجتے ہیں, ان کو سیکل کرتے ہیں, ان کو چمکاتے ہیں. اگر پریکٹس چھوڑ دی تھی تو پریکٹس شروع کر دیتے ہیں ان کو چلانے کی. ہمیشہ سے یہی ہوتا آیا ہے, اگر اپنی حدود کا دفاع مقصود ہو تو یہی طریق ہے. ہاں ہتھیار الگ الگ ہیں سب کے, تو ہمارے وہ ہتھیار کون سے ہیں جنہیں ہمیں اب نکال لینا چاہیے باہر, اگر پہلے نہیں نکلے ہوئے تھے ان کو بھی نکال لینا چاہیے جو ان سے غافل تھے اور اپنے صندوقوں میں بند کر کے ان کو رکھا ہوا تھا. نکالیں اور ان کو چمکائیں اور ان کے استعمال کی پریکٹس شروع کریں. اور یہ وہ ہتھیار ہیں جن کی سب سے زیادہ پریکٹس رات کو ہوا کرتی ہے تہجد کے وقت میں, جبکہ سارے مسلمان ریجیمنٹیشن ہو جاتی ہے. مسلمان فوجیں رات کو اپنے خدا کے حضور کھڑی ہو جاتی ہیں اور ان ہتھیاروں کو استعمال کرنے کی خوب پریکٹس کرتی ہیں, بڑی کثرت کے ساتھ ان کو استعمال کرتی ہیں, اور پھر جب وقت آتا ہے تو یہی ہتھیار ان کے کام آتے ہیں اور مخالف کے سارے ہتھیار ناکام ہو جاتے ہیں. چنانچہ ان ہتھیاروں میں سب سے بڑا اور سب سے اہم ہے اللہ تعالیٰ کی تسبیح اور اللہ کی تحمید کرنا. اب دیکھیں کتنا مزیدار مقابلہ ہوگا ہمارا. ایک طرف سے بڑی گندی گالیاں دی جا رہی ہوں گی اور دوسری طرف سے سبحان اللہ و بحمدہی سبحان اللہ العظیم کی آوازیں بلند ہو رہی ہوں گی, دن کو بھی اور رات کو بھی. ہر شہر سے جہاں احمدی بستے ہیں, ہر گلی سے جہاں احمدی رہتے ہیں, ہر گھر سے جو احمدیوں سے آباد ہے, ہر گالی کے جواب میں سبحان اللہ و بحمدہی سبحان اللہ العظیم کی آواز بلند ہو رہی ہوگی. اور پھر حضرت مسیح موعود علیہ السلام کو جب وہ گالیاں دیں گے تو آپ کا ہتھیار کیا ہے؟ آپ کہیں گے اللہم صلی علی محمد و آل محمد و بارک وسلم انک حمید مجید. اس کو کہتے ہیں مقابلہ. کتنا شاندار مقابلہ ہونے والا ہے, خوب آپ کو ایکسائٹ ہو جانا چاہیے اس مقابلے کے لیے, خوب اچھی طرح تیار ہو جانا چاہیے. بس ہر گالی کے جواب میں ایک درود بھیجیں آپ حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم اور آپ کی آل پر. اور اللہ بہتر جانتا ہے کہ آپ کی آل کا سب سے زیادہ مستحق کون سا وجود ہے, کون ہے جو آپ کی آل کہلانے کا سب سے زیادہ حقدار ہے. بس اللہم صلی علی محمد و آل محمد ہماری ان گالیوں کا جواب ہے جو مسیح موعود علیہ السلام کو دیتے ہیں یا دیں گے. پھر ان دو باتوں کے بعد یعنی تسبیح و تحمید اور درود کے بعد پھر دوسری دعائیں ہیں, یہ بھی وہی ہتھیار ہیں جو قرآن کریم نے ہمیں سکھائے ہیں. یا حضرت صلی اللہ علیہ وآلہ وسلم نے ہمیں ان کی تربیت دی ہے. دوسری دعا جس کو خصوصیت سے کرنا چاہیے وہ یہ ہے یا حفیظ ہو یا عزیز ہو یا رفیق, کہ اے حفاظت کرنے والے ہم پر حملہ ہو رہا ہے چاروں طرف سے اور تیرے نام پر حملہ ہو رہا ہے. ہم کمزور ہیں لیکن جانتے ہیں کہ تو عزیز ہے, غالب ہے اور قدرت والا ہے اور تیرے مقابل پر کوئی جیت نہیں سکتا. بس اے حفاظت کرنے والے ہم تجھے پکار رہے ہیں, اور اے غالب مقدرت والے خدا ہم تجھے پکار رہے ہیں, اور اے رفیق اے ہمارے دوست اور ہمارے ساتھی ہم تجھے پکار رہے ہیں. تیرے سوا آج کوئی ہمارا دوست نہیں ہے اور کوئی نہیں ہے جو ان خطرات سے ہمیں بچا سکے. یا حیو یا قیوم یہ زندگیاں لوٹنے کی تعلیم دے رہے ہیں, مگر ہمارا تو تجھ سے تعلق ہے اے حی خدا جو ہمیشہ سے زندہ ہے اور ہمیشہ زندہ رہے گا اور جس سے زندگی کے چشمے پھوٹتے ہیں. वो खुद भी कायम है और दूसरों को भी कायम रखने की ताकत रखता है। ऐ कयूम, हम तुझसे अपना ताल्लुक जोड़ते हैं, तू हमें कायम रख और तू हमें कयाम बख्श और हमारी जिंदगी को गैरों के हमले से बचा। और वो इसे जितना छोटा करना चाहते हैं तू उसे उतना ही लंबा कर दे, क्योंकि तेरी जिंदगी तो हमेशा की जिंदगी है। बस कौमी लिहाज से हम जब तुझसे ताल्लुक जोड़ लेते हैं तो हमारी जिंदगी भी तेरी जिंदगी जैसी हो जानी चाहिए, जिस तरह तुझ पर फना नहीं तेरे बंदों पर भी बहसियत जमात के कभी फना नहीं आनी चाहिए। बेरहमत के नस्तवीस, हम तेरी रहमत के भकारी हैं, हम तेरी रहमत के हजूर फरियादी बनकर आए हैं। नस्तवीस का मतलब है फरियाद करते हैं, तेरी दुहाई देते हैं। ऐ खुदा, हम तेरे रहमत के भकारी और फरियादी बन के हाजिर हो गए तुझे तेरी हिफाजत की याद दिलाने के लिए, तुझे तेरी इज्जत और की याद दिलाने के लिए, और तुझे तेरी रफाकत की याद दिलाने के लिए। बस ऐ हय्यू क्यूम, आ और हमारा साथी बन। फिर एक दुआ है जिसके मुतालिक हजरत मसीह मौऊद अलैहि सलातो वसलाम फरमाते हैं कि ये इसमें आजम है, गोया के ऐसी ताकत वाली दुआ है जो हर सूरत हाल पे काम करती है, हर मरज की दुआ है ये। और वो दुआ है रब्बे कुल्लो शैन खादिमों का, रब्बे फाफिजनी वंसुरनी वरहमनी। इसको अगर कौमी तौर पर किया जाए तो रब्बे फाफजना वंसुरना वरहमना भी पढ़ा जा सकता है। रब्बे फाफजनी की बजाय रब्बे फाफजना वंसुरना वरहमना, कि ऐ खुदा तू हमारा रब है और हर चीज तेरी खादिम है। कोई भी कायनात की ऐसा कैसा वजूद नहीं जो तेरे कब्जे कुदरत से बाहर हो। बस जब हर चीज तेरी खादिम है तो हम तुझसे मदद मांगते हैं, और जिस आका के हम गुलाम हैं ऐसा कर कि हर वो चीज जो उस आका की गुलाम है वो हमारी गुलाम बना दी जाए, हमारी खिदमत पर मामूर हो जाए। यानी तेरी कायनात की सारी ताकतें हमारे लिए वक्फ हो जाएं, हमारी हिफाजत के लिए वक्फ हो जाएं। फाफजनी, हमारी हिफाजत, मेरी हिफाजत फरमा, वंसुरनी और मेरी नुसरत फरमा, वरहमनी और मुझ पर रहम फरमा। रब्बना अग़फिर लना ज़ुनूबना व इसराफना फी अमरना, ऐ खुदा हमारे गुनाह बख्श दे, ऐसा ना हो कि हमारे गुनाह हायल हो जाएं हमारी मग़फ़िरत के दरमियान और तेरी नुसरत के दरमियान, ऐसा ना हो कि हम तेरी नजर में हकदार ही ना रहे हों उस हिफाजत और रिफाकत के जिसके हम तुझसे तलबगार हैं। रब्बना अग़फिर लना ज़ुनूबना, आज तो खतरों के दिन हैं, आज तो बख्शिशों के दिन हैं, आज तो सरफे नजर के दिन हैं, जो कुछ हो रहा है तेरे नाम पर हो रहा है और तेरी वजह से हो रहा है, इसलिए हमारे गुनाहों को आज भूल दे, आज हमारे गुनाहों पर नजर करने के दिन नहीं है। वह इसराफना फी अमरेना, हमने बहुत ज्यादतियां की हैं अपनी जानों पर, ऐसे काम किए हैं जिससे जाने हलाक हो जाया करती, मगर आज इन बातों का भी दिन नहीं कि इन चीजों को गिना जाए। आज तो यह दिन है कि सब्बे तकदामना, हमारे कदमों को सबात बख्श, ऐसी कुवत अता फरमा कि ये पीछे हटने का नाम ना जाने। वंसुरना, और हमें गलबा अता फरमा, अलल कौमिल काफिरीन, उन लोगों पर जो तेरे पैगाम के मुनकर हैं। फिर ये दुआ करें, अल्लाहुम्मा इन्ना नजलो कफी नहूरहिम व नाउज़ु बिका मिन शुरूरहिम, ऐ हमारे खुदा, ऐ हमारे रब, ऐ अल्लाह, इन्ना नजलो कफी नहूरहिम, इनके सीनों में हम तो कोई रोब दाखिल नहीं कर सकते, लेकिन तुझे रखते हैं इनके सीनों में, तू हर सीने में दाखिल होने की ताकत रखता है, तू कुव्वत और शान और हैबत के साथ इनके सीनों में उतर और वही करने पर मजबूर कर जो तू चाहता है। व नाउज़ु बिका मिन शुरूरहिम, और इनके सीनों से जो इरादे बद अमाल बनकर फूटेंगे और शर बनकर हम पर पड़ने वाले हैं, उन शुरूर से हम तेरी हिफाजत में आते हैं। यानी शर के मबदा पर भी पकड़ ले इनको, और शर जिन पर पड़ने वाला है उनकी उनके दर और इनके दरमियान भी हायल हो जा। कैसी कामिल दुआ है, यानी शर पहले सीनों से फूटा करता है, वहां जन्म लेता है। तो अल्लाह ताला ने हमें सिखाया कि ये दुआ किया करो, इन्ना नजुलो का फी नुहुरेम, ऐ खुदा वहां से पकड़ जहां से शर फूट रहा है, जहां जन्म ले रहा है। अगर उन सीनों में तू दाखिल हो गया तो शर रहमत में तब्दील हो जाएगा, शर का बाकी कुछ नहीं रहेगा। इसलिए जिन सीनों में खुदा दाखिल हो जाए वहां से तौफीक ही नहीं मिल सकती शर को कि वहां से निकले और दुनिया में फसाद बर्पा करे। और अगर कुछ बदबख्त ऐसे हों जिनके सीने तेरे लिए बंद हैं, यानी खुदा जबरदस्ती चाहे तो हर सीने में जा सकता है, लेकिन उसने भी एक अपना कानून मुकर्रर फरमाया हुआ है कि बाद सीने जो बदबख्ती में हद से बढ़ जाते हैं उनमें खुदा नहीं उतरा करता, तो ऐसी सूरत में फिर हमारे उन शरों के दरमियान हायल हो जा जो उन सीनों से फूट कर फिर बद आमाल में तब्दील हो जाया करते हैं। और फिर यह दुआ करें कि रब्बना ला तुज़िग़ क़ुलूबना बादा इज़ हदायतना, ऐ खुदा हम तुझसे ये कहते हैं कि गैरों के सीनों में उतर जा और उनकी इसलाह फरमा दे, तो कैसे हो सकता है हम अपने दिलों और अपने सीनों को भूल जाएं। ला तुज़िग़ क़ुलूबना, ऐ हमारे रब ये ना हो कि हम गैरों की इसलाह की फिक्र में हो और हमारे दिल बिगड़ जाएं, हमारे दिलों को किसी हाल में नहीं बिगड़ने देना। बादा इज़ हदायतना, इस वाकया के बाद कि तूने महज अपने फजल से हमें हदायत अता फरमा दी है, हबलना मिन लदुनका रहमा, हमें तेरी रहमत की जरूरत है जो तेरी तरफ से आए, यानी सिर्फ रहमत का नहीं फरमाया बल्कि मिन लदुनका रहमा में बहुत ही ज्यादा प्यार का इजहार है और गैर की नफी की गई है, हमें किसी गैर की रहमत की कोई परवाह नहीं है, दुनिया में कोई हम पर रहम खाए या ना खाए, हमें अपनी जनाब से रहमत अता फरमा, इन्ना का अंतल वहाब, तो बहुत ही बार बार रहमत के साथ रुजू फरमाने वाला वजूद है, बस हम पर रुजू बरहमत हो। बस ये वो हथियार हैं जो हमारे हथियार हैं। कुछ अहमदी ऐसे हैं जो तंगी हो या आसाइश हो, दिन हो या रात हो, हमेशा मुस्तैद रहते हैं, अमन की हालत में भी वो रातों को उठते हैं और दुआएं करते हैं और उनकी आदत उनकी फितरत निशानिया बन चुकी है। लेकिन कुछ कौम का हिस्सा ऐसा भी हुआ करता है, वो उस वक्त तक अपने हथियारों को निकालते और साफ नहीं करते जब तक के खतरात सर पर मुड़ाने लगे ना लगे। बस आज ऐसा वक्त है जमात पर कि हर मर्द और जन, हर बूढ़े और बच्चे को अपने हथियारों को उठा लेना चाहिए और साफ करना चाहिए और चमकाना चाहिए। और जैसा कि वक्त खुदा ने हमें अता फरमाया है पांच नमाजों के अलावा खसूसियत के साथ, रातों को तहज्जुद में उठकर इन हथियारों को इस्तेमाल करें। और मैं आपको यकीन दिलाता हूं कि कोई दुनिया की ताकत नहीं है जो इन हथियारों का मुकाबला कर सके। हजरत मसीह मौऊद अलैहिस्सलाम के अल्फाज पर मैं इस खुतबे को खत्म करता हूं। सबसे पहले तो आप फरमाते हैं कि मेरा मकसद क्या है, यानी जमात को मुतवज्जे करते हैं कि इस मकसद को कभी ना भुलाना। वो काम जिसके लिए खुदा ने मुझे मामूर फरमाया है वो ये है कि खुदा और उसकी मखलूक के रिश्ता में जो कुदूरत वाकया हो गई है उसे दूर कर और इखलास के ताल्लुक को दोबारा कायम करो। खुदा ने मुझे इसलिए भेजा है कि ता मैं हिल्म और खुल्क और नरमी से गुमगश्ता लोगों को खुदा और उसकी पाक हदायतों की तरफ खींचूं। इस एक फिक्रे में हजरत मसीह मौऊद अलैहिस्सलाम ने मकसद भी बयान फरमा दिया और तरीक़ेकार भी वादे कर दिया। फरमाया मेरा मकसद तो यह है कि खुदा और उसकी पाक हदायतों की तरफ बनी नौ इंसान को खींचूं, और मेरा तरीक़ेकार यह है कि हिल्म के साथ, खुल्क के साथ और नरमी के साथ ये काम सर अंजाम दूं। लेकिन आप जानते थे कि इसके बावजूद जैसा कि हमेशा से मुकद्दर है, खुल्क और हिल्म और नरमी का जवाब सख्ती और जुल्म और सितम के साथ दिया जाएगा, और नरमी से अपनी तरफ बुलाने की बजाय जबर के साथ अपनी तरफ बुलाया जाएगा। ऐसे मौके पर अल्लाह ताला ने आपको जो तसल्ली दी वो आज भी आपको मैं तसल्ली देता हूं, क्योंकि खुदा का यह कलाम गैर मुबद्दल और अटल है और हजरत मसीह मौऊद अलैहिस्सलाम की जमात के लिए हमेशा के लिए खुदा का यह कलाम जिंदा रहेगा और कायम रहेगा और कोई नहीं जो इसको बदल सके। हजरत मसीह मौऊद अलैहिस्सलाम फरमाते हैं खुदा ताला ने मुझे बार बार खबर दी है कि वो मुझे अजमत देगा
और मेरी मोहब्बत दिलों में बिठा देगा और वो मेरे सिलसिले को तमाम जमीन पर फैला देगा। फिर फरमाते हैं और ये सिलसिला जोर से बढ़ेगा और फूलेगा यहां तक कि जमीन पर मुहित हो जाएगा, बहुत सी रोकें पैदा होंगी और इत्तला आएंगे, मगर खुदा सबको दरमियान से उठा देगा। मकसद क्या है हजरत मसीह मौऊद अलैहिस्सलाम का और उस मकसद को पूरा करने का तरीक क्या है, ये खूब खोल दिया है मैंने हजरत मसीह मौऊद अलैहिस्सलाम के अपने अल्फाज में। और दुश्मन जब डराएगा तो हौसला नहीं छोड़ना, दुआएं करनी हैं और यकीन में अदना सा भी तजलजुल नहीं आना चाहिए कि अल्लाह पैदा फरमाया है और इस जमीन के हर चप्पे चप्पे पर गालिब करने के लिए पैदा फरमाया है, यानी रूहानियत के जोर से और अल्लाह के फजल और रहम की ताकत के साथ दिलों पर गलबा नसीब होना है हमें, हुकूमतों पर गलबा नहीं, इंसानों के कुलूब पर गलबा होना है, उनके जिस्मों पर नहीं। इस बात को हमेशा जमात को अपने पेश नजर रखता रहना चाहिए और हमेशा उन दुआओं में और उसके अलावा बहुत सी कुरानी दुआएं और हज़रत सल्लल्लाहु अलैहि वसल्लम की सिखाई हुई दुआओं में मशगूल रहना चाहिए। यकीन रखें कि लाजमन आप ही गालिब आएंगे और लाजमन आपको मिटाने वाले खुद मिट जाएंगे लेकिन आपको कभी नहीं मिटा सकेंगे इंशाअल्लाह ताला। अल्हम्दुलिल्लाह नहमदुहु व नस्तईनुहु व नस्तगफिरुहु व नूमिनु बिही व नतवक्कलु अलैह व नऊज़ु बिल्लाहि मिन शुरूरि अन्फुसिना व मिन सय्यिआति अमालना मन यहदिल्लाहु फला मुज़िल्ल लहू वमन युज़लिलहु फला हादिया लहू व नशहदु अन ला इलाहा इल्लल्लाहु वहदहु ला शरीका लहू ونشهد أن محمدًا عبده ورسوله। एक दुआ मैं बयान करनी भूल गया था, वो भी बहुत अहम दुआ है और उससे दिल में नरमी और हिल्म पैदा होता है और गैज़ो गज़ब और नफ़रत की बजाय बनी नौ इंसान की मोहब्बत ज़्यादा जोश मारती है और वो भी मसनून दुआ है। वो ये दुआ है अल्लाहुम्मा अहद कौमी फैन्नहुम ला यालमून, ए खुदा हम पर जुल्म करने वाले नादान हैं, जहालत और लाइल्मी में हम पर जुल्म कर रहे हैं, हमारी दुआ यही है कि इनको हदायत दे और इनको अपनी राह पर डाल दे। बस ये दुआ भी अगर अल्फाज में अरबी के अल्फाज में याद ना हो तो मैं मजमून मैंने बयान कर दिया है, इस मजमून में अपने पर जुल्म करने वालों के हक में जरूर ये दुआएं करें क्योंकि मजलूम जब अपने जालिम के हक में दुआ करता है तो एक खास मौका होता है और उसमें एक खास कुव्वत पैदा हो जाती है और अल्लाह ताला की रहमत ऐसी दुआ को जरूर कबूल फरमा लेती है। इबादल्लाह रहमकुमुल्लाह इन्नल्लाह यामुरु बिल अदल वल एहसान व ईताए ज़िल कुर्बा وَيَنْهَى عَنِ الْفَحْشَاءِ وَالْمُنكَرِ وَالْبَغْيِ يَعِظُكُمْ لَعَلَّكُمْ تَذَكَّرُونَ اذْكُرُوا اللَّهَ يَذْكُرْكُمْ وَادْعُوهُ يَسْتَجِبْ لَكُمْ وَلَذِكْرُ اللَّهِ أَكْبَرُ।